यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको हिरक महोत्सवका उपलक्ष्यमा विशेष समारोहको आयोजना। आवाजविहीनहरूको आवाज बन्न र गणतन्त्रलाई संस्थागत गर्न रेडियो नेपालले सक्रिय भूमिका निर्वाह गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको विश्वास। प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ थान सिनवात बीच भेटवार्ता। संस्कृति, पर्यटन, शिक्षा, ऊर्जा लगायतका क्षेत्रमा आउँदा दिनमा सहकार्य बढ़ने दुवै देशका प्रधानमन्त्रीको विश्वास। नेपाल र थाइल्याण्ड बीच 8 समझदारी पत्रमा हस्ताक्षर। र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 19 जनाको मृत्यु।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले आफ्नो 75 स्थापना दिवस एवं हिरक महोत्सव आज विशेष समारोहको आयोजना गरी मनाएको छ। विशेष समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गर्नुभयो। राष्ट्रपति पौडेलले आफ्नो सेवा गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन गरी अझै प्रभावकारी रूपमा अगाडि बढ़ने विश्वास व्यक्त गर्नुभयो।
प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणमा अनेक माध्यम भित्रिएको छ। यसमा नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको छ। यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरूपयोग गरेर भ्रम, मिथ्या एवं संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार संचार माध्यमको दायित्व हो। नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र संचार माध्यमको महत्वपूर्ण भूमिका रहेको छ। राष्ट्रिय एकता र समग्र विकासका लागि विश्वसनीय, गुणस्तरीय, अग्रणी राष्ट्रिय प्रसारण माध्यमको रूपमा रेडियो नेपालले आगामी दिनमा अझै प्रभावकारी तवरले काम गर्ने नै छ भन्ने विश्वास गर्दछु।
राष्ट्रपति पौडेलले रेडियो नेपालले लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरूप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात गर्ने विश्वास लिएको बताउनुभयो। राष्ट्रपति पौडेलले स्वतन्त्रताको नाममा हिंसा, आगजनी र तोडफोड कदापि स्वीकार गर्न नसक्ने बताउनुभयो।
केही दिन अगाडि काठमाडौँमा भएको घटनाको क्रममा जनधनको जुन क्षति भएको छ त्यसप्रति म गहिरो दुःख व्यक्त गर्दछु। नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाह स्वतन्त्रता प्रदान गरेको छ। तर स्वतन्त्रताको नाउँमा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ। यस्तो प्रकृतिको घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हो। संविधानको यो व्यवस्था मर्म र भावना भुल्यौं भने नेपाली जनतालाई स्वीकार्य हुने छैन।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बदलिदो परिस्थिति अनुसार आफ्नो दायित्व पूरा गर्न रेडियो नेपालले आफ्नो प्रसारण क्षेत्रलाई सर्वव्यापी बनाउँदै देश र जनताप्रति उत्तरदायी भएर अगाडि बढ़ने बताउनुभयो।
रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा रूपान्तरित भएको छ र योगिन महत्वको यो दायित्व पूरा गर्ने, बदलिदो परिस्थितिको यो चाहिँ दायित्व पूरा गर्ने काममा रेडियो नेपालले आफ्नो प्रसारणको क्षेत्रलाई सर्वव्यापी बनाउनेछ। त्यसैलाई यसले आफ्नो प्राथमिकता दिएको छ। हामी यसको एकाउन्टेबिलिटी टु द पिपुल, टु द नेसन, देश र जनताको लागि यसले आफ्नो उत्तरदायित्व पूरा गर्ने, जनता र देशप्रति उत्तरदायी भएर चाहिँ काम गर्ने यसको आफ्नो लक्ष्य छ। 142 भन्दा बढी जात जातिका मानिसहरू बसोबास गर्ने ठाउँ, 124-125 भन्दा बढी भाषाभाषीहरूले बसोबास गर्ने ठाउँ, भाषाभाषीहरू बस्ने ठाउँ ठाउँ यो नेपाल। त्यस्तै सांस्कृतिक विविधता, धार्मिक विविधता र भौगोलिक रूपमा पनि विविधताले युक्त भएको यो नेपालमा विविध बीचको एकताको सूत्रको रूपमा स्थापित रेडियो नेपालले आगामी दिनमा विविधताभित्र एकताको खोजी गर्ने, विविधताभित्र समानताको खोजी गर्ने र विविधताभित्र समावेशी सिद्धान्तको आधारमा अगाडि बढेर यसले आफ्नो चाहिँ कार्यक्रमहरू अगाडि बढाउनेछ भन्ने कुरा हामी सबैलाई विश्वास छ।
सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले रेडियो नेपालले निर्माण गरेको विरासतलाई अझ उचाइमा लैजानका लागि दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै बदलिदो परिस्थिति अनुसार नागरिकलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न सधैँ लागिरहने बताउनुभयो।
पीएसबीको पहिलो नारा मध्येमै एउटा सर्वव्यापकता हुन्छ, सबैलाई पहुँच, सबैको बीचमा पहुँच पुर्याउने हो र त्यो पहुँच पुर्याउँदाखेरि विषयवस्तु पनि लोकतन्त्रको निम्ति नागरिक केन्द्रित भएर यसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। हामी त्यसको निम्ति एकदमै बढी प्रतिबद्ध छौं। हामीले पीएसबीका अन्तर्राष्ट्रिय मान्यताहरू र राष्ट्रिय अभ्यासको आधारमा प्राथमिकताहरू निर्धारण गरेका छौं। हिजो हामी जुन किसिमबाट गरेका थियौं त्यसले पुगिरहेको छैन, अब नयाँ ढंगले अगाडि बढ्नुपर्नेछ। पीएसबीको मान्यतालाई स्थापित गर्नको निम्ति अगाडि बढ्नुपर्नेछ। त्यो गर्नको निम्ति पनि यो आफ्नो भित्रको पंक्तिलाई पनि म आग्रह गर्न चाहन्छु।
सार्वजनिक सेवा प्रसारण पीएसपी रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालले 74 वर्ष पूरा गर्दा सामाजिक, शैक्षिक, सांस्कृतिक, साहित्यिक र सांगीतिक सबै क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र आगामी दिनमा नागरिक प्रतिको दायित्व पूरा गर्ने सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल निरन्तर अगाडि बढ़ने बताउनुभयो। समारोहमा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको हीरक महोत्सवका अवसरमा स्थापना गरिएको हीरक स्तम्भको अनावरण गर्नुभएको थियो। समारोहमा राष्ट्रिय स्रष्टा सम्मानबाट गायकहरू रामकृष्ण दुवाल र नन्दकृष्ण जोशीलाई ताम्रपत्र र 51,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। यसैगरी वरिष्ठ संगीतकारहरू रत्न बेहोसी, मोहन प्रसाद जोशी र रत्नकुमारी गुरूङलाई स्रष्टा सम्मानबाट सम्मानित गरिएको छ। यस्तै उत्कृष्ट कर्मचारीहरू दानसिंह ऐर, नीलकण्ठ आचार्य, अर्जुन यादव, टंकनाथ खनाल र बालिका मादेनलाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट स्थानीय संवाददातामा कैलालीका ईश्वर साउदलाई पुरस्कृत गरिएको छ। समारोहमा रेडियो नेपालमा 25 वर्ष सेवा अवधि पूरा गरेका 22 जना कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ। रेडियो नेपालले हीरक महोत्सवका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत संगीत प्रतियोगिता 2081 प्रथम हुनुभएका परेश राई, द्वितीय हुनुभएका दीपिका श्रेष्ठ र तृतीय हुनुभएका पूर्ण बहादुर विकलाई क्रमशः 40,000, 30,000 र 20,000 रूपियाँ नगद सहित प्रमाणपत्र प्रदान गरियो। यसैगरी प्रतियोगितामा उत्कृष्ट संगीतकार चण्डी प्रसाद काफले र उत्कृष्ट रचनाकार होम नेउपानेलाई 25,000 नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 75 स्थापना दिवसका अवसरमा रेडियो नेपालको मुखपत्र झंकार र रेडियो नेपालको 75 वर्ष 101 स्रष्टा नामक पुस्तक सार्वजनिक गरिएको छ। यस्तै सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 75 स्थापना दिवसका अवसरमा रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालयमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी हीरक महोत्सव मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमणबाट नेपाल र थाइल्याण्ड बीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ थान सिनावातसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणबाट दुई मुलुक बीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जा लगायतका क्षेत्रमा सहकार्य वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय र हवाई सेवा जस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री सिनावातलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र छिट्टै उहाँको नेपाल भ्रमण हुने विश्वास पनि व्यक्त गर्नुभयो। यस्तै संयुक्त पत्रकार सम्मेलनमा थाइल्याण्डका प्रधानमन्त्री सिनावातले नेपालमा हवाई र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताउनुभयो। प्रधानमन्त्री सिनावातले काठमाडौँमा थाई एयरलाइन्सको उडान संख्या वृद्धि गर्न र लुम्बिनीमा सीधा हवाई उडानका लागि थाइल्याण्ड सकारात्मक रहेको बताउनुभयो।
यसअघि नेपाल र थाइल्याण्ड बीच विभिन्न 8 समझदारी पत्रमा हस्ताक्षर भएको थियो। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा 2 समझदारी भएको छ भने गैर सरकारी क्षेत्रबीच विभिन्न 6 विषयका समझदारी पत्रमा हस्ताक्षर भएको छ। हस्ताक्षर समारोह अघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातले द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाई नेपाल मैत्री संघका अध्यक्ष एवं सगरमाथा आरोहण गर्ने पहिलो थाई नागरिक भिटिदनान रोजान पानिसले शिष्टाचार भेट गर्नुभएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ़नुपर्ने बताउनु भएको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित 6 बिमस्टेक समिटको पूर्व सन्ध्यामा आज इण्डिया फाउण्डेशनद्वारा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले बिमस्टेक जनताका आशा अपेक्षा र समस्यामा काम गर्न सक्ने एक जीवन्त क्षेत्रीय संगठनका रूपमा रहनुपर्नेमा जोड़ दिनुभयो। वहाँले बिमस्टेक फ्रेमवर्कभित्र स्वतन्त्र व्यापार क्षेत्र, कनेक्टिभिटी, बिमस्टेक गुरू योजना, बौद्ध सर्किट, मन्दिर सर्किट, इको टूरिज्म सर्किट र अन्य पहलहरूलाई समेत समेटेर विकासका क्षेत्रमा अघि बढ़नुपर्ने धारणा व्यक्त गर्नुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले सहकारी अभियान र सरकार सँगसँगै हातेमालो गरेर अगाडि बढ़िरहेको बताउनु भएको छ। काठमाण्डुमा आज 68 राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री सिंहले सहकारी मर्यादित हुन सके मात्रै त्यसले समुन्नत समाज निर्माणको आधार तयार गर्न सक्ने बताउनुभयो। उप प्रधानमन्त्री सिंहले सहकारी आफैमा आर्थिक र सामाजिक जागरणको अभियान भएको बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सहकारी व्यवस्थित भएको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले यही चैत 15 गते शुक्रबार काठमाण्डुको तीनकुनेमा संचार माध्यम र संचारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले आज मन्त्रालयमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंसक एवं सिद्धान्त बिनाको भीड़ले तीनकुनेमा वितण्डा मचाएको घटनाप्रति सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले हिंसात्मक प्रदर्शनका क्रममा संचारकर्मी रहेको घरमा आगजनी गर्ने, संचार गृह र संचारकर्मीलाई निशाना बनाएको विषयमा सरकारले निष्पक्ष छानबिन गरी दोषी पक्षलाई कार्यवाही गरिने बताउनुभयो। यसै गरी तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारका विषयमा गम्भीर भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको जानकारी गराउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनु भएको छ। बाँकेको कोहलपुरमा आज अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताउनुभयो। अध्यक्ष प्रचण्डले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुनः शुरू गरिएको बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र अघि बढ़ाउन संघीय संसदीय समितिलाई अनुरोध गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री गुप्ताले नदीजन्य तथा खानीजन्य निर्माण सामग्रीको नियमन र व्यवस्थापन गर्दै क्रसर तथा बालुवा प्रशोधन उद्योग दर्ता नियमन खारेजी तथा कर वा शुल्क जस्ता विषयमा अन्यलता स्पष्टता कायम गर्न विधेयक ल्याइएको जानकारी दिनुभयो। सामान्य प्रशासन मन्त्री गुप्ताले संघ प्रदेश र स्थानीय तहबीच अधिकार क्षेत्रमा अस्पष्टता रहँदा र स्पष्ट कानूनी आधार नहुँदा अनियन्त्रित दोहन बढ़ेकाले स्रोत बाँडफाँटको स्पष्ट आधार नभएको उल्लेख गर्नुभयो। बैठकमा समितिका सदस्यहरूले विधेयकले निर्माणमुखी सामग्रीको दिगो, वातावरण मैत्री तथा सन्तुलित रूपमा उपयोग र व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सभापति रामहरि खतिवड़ाले सामान्य प्रशासन मन्त्री गुप्तालाई काठमाण्डु महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धी विवाद तत्काल समाधान गर्न अनुरोध गर्नुभयो। धान, सुपारी, रबर, मकै पछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको चार पालिकामा माछा जोन कार्यक्रम थपिएको हो। चालू आर्थिक वर्ष 2081-82 शिव सताक्षी गौरादह कमल र गौरीगंज पालिकाको सबैवटामा माछा जोन कार्यक्रम सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रविन निरौलाले जानकारी दिनुभयो। चार पालिकाका 49 कृषि फार्म र चार कृषक समूहका 116 महिला सहित 220 कृषक माछा जोन कार्यक्रममा सूचीकृत रहेको निरौलाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। उत्तरी गाजाको जवालियामा विस्थापितहरूको आश्रय स्थलमा भएको आक्रमणमा 9 बालबालिका सहित 19 जनाको मृत्यु भएको जनाइएको छ। इजरायली रक्षा मन्त्री इजरायल कार्टजले गाजामा ठूलो सैन्य कार्यवाही गर्ने घोषणा गर्दै सेनाले प्यालेस्टिनी क्षेत्रको ठूलो भाग कब्जा गर्ने बताउनु भएको थियो। रक्षा मन्त्री कार्टजले हमास समूहले प्रयोग गर्ने पूर्वाधारहरूलाई नष्ट गरी इजरायलले गाजामा आफ्नो उपस्थिति विस्तार गर्ने तयारीमा रहेको विज्ञप्तिमा जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघले म्यानमारमा गएको विनाशकारी भूकम्पपछि मानवीय सहायता अवरूद्ध भएको कुनै संकेत नदेखिएको जनाएको छ। भूकम्पका कारण अहिलेसम्म 2056 जनाको मृत्यु भइसकेको छ भने 3,900 भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेका कारण उद्धार कार्य झन कठिन बनेको उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघका अनुसार भूकम्प अघि नै म्यानमारमा 20 लाख मानिसलाई मानवीय सहायता आवश्यक थियो, जसमा 6.5 लाख भन्दा बढ़ी बालबालिका थिए। अहिले यो संख्या 5 लाख भन्दा बढ़ीले बढ़न सक्ने अनुमान गरिएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले भूकम्पको बेलामा पनि जारी रहेको सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदक टम एन्ड्रयूजले म्यानमारका सैनिकलाई आक्रमण तुरन्त रोक्न आग्रह गरेका छन्। अब खेल समाचार।
मिल्स कप इन्डो नेपाल T20 क्रिकेट प्रतियोगिताको चौथो संस्करण आगामी चैत 23 गतेदेखि 30 गतिसम्म हुने भएको छ। विराटनगर जुट मिलको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका समान 6 टोलीले सहभागिता जनाउने आयोजकले जानकारी दियो। प्रतियोगितामा भारतको दिल्ली युथ क्लब, हाई पावर पर्फर्मेन्स क्रिकेट एकाडेमी पटना, प्रशान्त क्रिकेट क्लब जुगबनी, डिजायर क्रिकेट क्लब पूर्णिया, बिहार क्रिकेट क्लब र मुन क्रिकेट एकाडेमी फार बिरगन्ज तथा नेपालका होराइजन क्रिकेट क्लब, विराटनगर सिराह क्रिकेट क्लब, झापा जिल्ला क्रिकेट क्लब, आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी, सिद्धार्थ स्पोर्टिङ क्लब नेपाल र साबिक विजेता वारआरसीसी विराटनगरले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा प्रशान्त क्रिकेट क्लब र होराइजन क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा विजेता टीमले 2,01,000 रुपियाँ सहित ट्रफी प्राप्त गर्नेछ। यसै गरी उपविजेताले 1,01,000 रुपियाँ प्राप्त गर्नेछ। बाँसबारी क्लबलाई पराजित गर्दै बिरगन्ज युनाइटेडले शहीद स्मारक बी डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। सात बाटो स्थित एन्फा मैदानमा बुधबार सम्पन्न खेलमा बिरगन्ज 2-1 विजयी भएको हो। जितसँगै तेस्रो स्थानमा उक्लिएको बिरगन्जले 4 खेलबाट 8 अङ्क पुर्याएको छ। दोस्रो हार बिहोरीको बाँसबारीको भने समान खेलबाट 6 अङ्क छ। बिरगन्जको जितमा विवेक चौधरी र अमर डंगोलले गोल गरे। बाँसबारीका सन्दीप लिम्बुले गरेको गोल सान्त्वना रह्यो। नेपाल प्रिमियर लिग एनपीएल आयोजनाको क्रममा राष्ट्रिय खेलकुद विकास ऐन तथा विज्ञापन नियम ऐन र अन्य प्रचलित कानूनको उल्लंघन गर्दै अनियमितता गरेको आरोपमा आयोजक नेपाल क्रिकेट संघ क्यानमाथि छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद राखेपछि बोर्ड सदस्य अञ्जन धमलाको संयोजकत्वमा 3 सदस्यीय कार्यदल गठन गरेको छ। मंगसिर 15 गतेदेखि पुष 6 गतेसम्म कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एनपीएलको पहिलो संस्करणमा क्यानले ब्रोडकास्टिङ पार्टनरको रूपमा प्रतियोगितामा सबै खेलहरू स्टार स्पोर्टलाई प्रत्यक्ष प्रसारण गर्न दिएको थियो। त्यसक्रममा क्यानले स्टार स्पोर्टलाई धेरै रकम तिरेको बताइएको छ। मन्त्रालयको निर्देशन अनुसार परिषदले धमलाको संयोजकत्वमा 3 सदस्यीय कार्यदल गठन गरेको हो। समितिको सदस्यमा परिषदको प्रशासन विभागका प्रशासकीय अधिकृत कमल दाहाल र परिषद कर्मचारी प्रशासन शाखाका प्रशासकीय अधिकृत सारङ्गी निरौला छन्।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेड बीच आपसी सहकारी तथा व्यापार अभिवृद्धि सम्बन्धी सहकार्यका लागि समझदारी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणको क्रममा बुधबार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल कुलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। समझदारीले नेपाल र थाइल्याण्ड बीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि दुई देशबीचको व्यापारिक सहकार्यलाई थप बलियो बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास महासंघले गरेको छ। समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघका अध्यक्ष ढकालले नेपाल र थाइल्याण्ड बीच लगानी एवं व्यापार विस्तारको थप ढोका खुलेको प्रतिक्रिया व्यक्त गर्नुभयो। त्यसै गरी बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुल बलकुलले थाई व्यवसायी नेपालसँग लगानी र व्यापार विस्तार गर्न इच्छुक रहेको बताउनुभयो। त्यसै गरी नेपाल उद्योग परिसंघ सीएनआई र थाई उद्योग महासंघ एफटीआई बीच लगानी प्रवर्धन तथा सहकारी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियकाई थेनानु कुलले हस्ताक्षर गर्नुभयो। लगानी तथा व्यापार प्रवर्धन सँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययन, अनुसन्धान, तालिम तथा क्षमता विकास, कानूनी नीतिगत विषयमा जानकारी आदान प्रदान लगायतका विषयहरूमा सहकार्य गर्न दुवै पक्षबीच समझदारी भएको परिसंघले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा विभिन्न सातवटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागद्वारा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन र उपभोक्ता संरक्षण नियमावलीको उल्लंघन गरेको पाइएपछि विभागले सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कार्यवाही गर्नुका साथै फर्मको बिक्री रोकका सहित सातवटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागले अनुगमनका क्रममा स्पार्क अटो केयर प्रणालीको बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। धान, सुपारी, रबर, मकै पछि झापा जिल्लामा माछा र तरकारी जोन कार्यक्रम पनि सञ्चालन भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाका चार पालिकामा माछा जोन शुरू भएको हो। चालू आर्थिक वर्षबाट शिव, सताछी, गौरादह, कमल र गौरीगंज पालिकाका सबै वडामा माछा जोन कार्यक्रम सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रविन निरौलाले जानकारी दिनुभयो। 500 हेक्टर क्षेत्रफललाई समेटेर सरकारले जोन घोषणा गर्दै विभिन्न सहुलियत र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालू आर्थिक वर्षमा सरकारले झापामा माछा जोन कार्यक्रम सञ्चालनका लागि 1,78,00,000 बजेट विनियोजन गरेको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही, बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.5, न्यूनतम 14.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 28.4, न्यूनतम 12.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 16.7 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 34.5, न्यूनतम 13.7 डिग्री सेल्सियस। र दिपायलको अधिकतम तापक्रम 35.5, न्यूनतम तापक्रम 11.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको हीरक महोत्सवका उपलक्ष्यमा विशेष समारोहको आयोजना, आवाजविहीनहरूको आवाज बन्न र गणतन्त्रलाई संस्थागत गर्न रेडियो नेपालले सक्रिय भूमिका निर्वाह गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको विश्वास। प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ थान सिनावात बीच भेटवार्ता। संस्कृति, पर्यटन, शिक्षा, ऊर्जा लगायतका क्षेत्रमा आउँदा दिनमा सहकार्य बढ़ने दुवै देशका प्रधानमन्त्रीको विश्वास। नेपाल र थाइल्याण्ड बीच 8 समझदारी पत्रमा हस्ताक्षर। र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 19 जनाको मृत्यु। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।